أعوذ بالله من الشيطان الرجيم. وكذا ربك ألا تعبدوا إلا إياه وبالوالدين إحسانا. اور حکم فرمایا آپ کے رب نے کہ نہ عبادت کرو سوائے اس کے کسی کی. وبالوالدین إحسانا, اور والدین کے ساتھ اچھا سلوک کرو. کیسے, کیا کرنا ہے معاملہ؟ فرمایا اما یبلغن عندک الکبر احدہما او کلاہما, اگر بڑھاپے کو پہنچ جائیں تیری زندگی میں ان دونوں میں سے کوئی ایک یا دونوں ہی, تو کیا کرو؟ فلا تقل لہما اف, تو ان کو اف تک مت کہو. اور کیا نہ کرو؟ ولا تنہرہما, اور ان کو جھڑکو نہیں. اور وقل لہما قولا کریما, اور ان سے بڑی تعظیم کے ساتھ, نرمی کے ساتھ بات کرو. اور کیا کرنا ہے؟ واخفض لہما جناح الذل من الرحمہ, اور جھکا دو ان کے لیے تواضع اور انکساری کے پر رحمت اور محبت سے. وقر رب ارحمہما کما ربیانی صغیرہ, اے میرے پروردگار ان دونوں پر رحم فرما جس طرح کہ انہوں نے مجھے بڑی پیار اور محبت سے پالا. بعض دفعہ انسان پوری محبتوں کے باوجود ان کے ساتھ اس طریقے سے اظہار نہیں کر پاتا, یا پھر بعض اوقات موقع نہیں ملتا, ماں باپ بات نہیں سمجھ پاتے, انڈرسٹینڈنگ نہیں ہوتی, اولاد نیک ہوتی ہے. تو ایسی صورت میں ایسی اولاد کے دل کا بوجھ دور کرنے کے لیے اگلی آیت میں فرمایا ربکم اعلم بما فی نفوسکم, اور تمہارا رب بہتر جانتا ہے جو کچھ تمہارے دلوں میں ہے. ان تکونوا صالحین فانہ کان للاوابین غفورا, اگر تم نیک کردار ہوگے تو اللہ تعالیٰ بکثرت توبہ کرنے والوں کو بخشنے والا مہربان ہے. بہت ہی خوبصورت سی آیات ہیں جس میں اللہ تعالیٰ نے اپنا حق دلواتے ہوئے ساتھ ہی ساتھ ماں باپ کے حقوق پہ بات کی. آیت کا آغاز ہے وقضا. قضا کا لفظ جو ہے یہ فیصلے کے لیے آتا ہے, گویا کہ یہاں اللہ تعالیٰ اپنے فیصلے بتاتا ہے کس عدالت میں یہ فیصلے نافذ ہوتے ہیں. یہ فیصلے ضمیر کی عدالت میں نافذ ہوتے ہیں. اللہ تعالیٰ نے انسانوں کو جو قوانین دیے ہیں, دنیا کی کچھ عدالتیں ایسی ہو سکتی ہیں کہ ان کو پکڑ نہ سکے جو لوگ ان قوانین کو نہیں نبھاتے, لیکن اللہ تعالیٰ نے ہر انسان کے اندر ایک ایسی عدالت ڈال دی جس کو ضمیر کہتے ہیں, اور اس کے اندر ہر بندے کو ٹوک پڑتی ہے. اور وہ کیا ہے ٹوک؟ کہ تم اس طریقے سے اپنے آپ کو تیار کرو کہ دنیا کا کوئی بھی پکڑنے والا نہ ہو, تو تمہیں اس وقت بھی پتہ چل جائے کہ واقعی تمہارا رب تم سے کیا چاہتا ہے. کئی لوگ کہتے ہیں کہ ہمیں پتہ ہی نہیں چلتا اللہ کو ہم سے کیا چاہیے, سمجھ ہی نہیں آتی. مولوی کچھ کہتے ہیں, کوئی کہتا ہے کچھ کہتے ہیں. اللہ تعالیٰ کہتے ہیں کہ میں نے تمہارے دل میں رکھا ہے, اپنے دلوں سے پوچھو, استفتح قلبک. اللہ کے نبی صلی اللہ علیہ وسلم بعض دفعہ عام فہم بات کے جواب میں یہی کہا کرتے تھے, کیا کہ اپنے دل سے پوچھو. ولو افتوک, چاہے کہ لوگ تمہیں فیصلہ دے دیں. تو لہٰذا اس پورے حکم کو اب آپ نے کسی بھی عدالت سے ملنے والے کسی فرمان اور حکم کے طور پہ سننا ہے, اس لیے کہ دنیا کی عدالتوں کے ڈر سے تو لوگ سپیڈ بھی ٹھیک کر لیتے ہیں, سیٹ بیلٹ بھی باندھ لیتے ہیں, لیکن بعض دفعہ اللہ سبحانہ تعالیٰ کے حکموں کو توڑے جاتے ہیں اور ان کا خیال ہوتا ہے کہ کوئی ہمارا کچھ بگاڑ بھی نہیں سکتا. تو اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ کے ایک ایک حکم کو ہم سمجھنے والے بن جائیں. دوسری بات کہی گئی کہ نہ تم عبادت کرو مگر اللہ کی. عبادت کیا ہوتی ہے؟ بندہ اپنا سب کچھ رب کو سمجھ لے, سب سے کٹ کر رب کے ساتھ جڑنا, یہ ہے عبودیت. قطع الارباب و خلع الاسباب, سارے ارباب رب کی جمع ہے ارباب, دوسرے سارے رب جو ہیں ان کو چھوڑ دو, اور اسباب یعنی تعلقات رشتہ داریوں کو خلع الگ کر دو. क्या पता चला कि सबको जब छोड़ते हैं, किस तरह छोड़ना है, बंदगी के नाते से छोड़ना है, ये नहीं कि सबको हमने इंसानी मामलात और हकूक़ के मामले में छोड़ देना है। सिर्फ अल्लाह पे नज़रें लगाने को इबादत कहते हैं। इंसानों की एक आदत रही कि जिससे कोई फ़ायदा देखा उसकी तरफ चल पड़े, मरूबियत का शिकार हो गए, रोप में आ गए। कोई माल से मरूब दिखता है तो कोई ताकत से, कोई लोगों से, जिसकी लाठी उसकी भैंस के जुमले हम बोलते और सुनते हैं। परस्तार का लफ्ज़ तो आपने भी सुना होगा, फलां उसके परस्तार हैं। ज़रा लिखें इसको, क्या रूट निकलता है इसका, परस्तिश। आज लोग फिल्मी अदाकारों के परस्तार बन गए, उनकी परस्तिश करने वाले, वर्शिपर्स होता है इसका इंग्लिश में माना। कितना आम लफ्ज़ है ये हमारे फिल्मों में और ड्रामों में और आर्टिकल्स में और जो फिल्मी अखबार छपता है, क्या आपके परस्तार। फिर कहते हैं तौहीद पे चोट ना पड़े, फिर कहते हैं बहुत अच्छा अकीदा है हमारा, सब कुछ पता चल गया। और आज कितनी ही माएँ हैं जो अपने बच्चों की ग़ुलाम बन चुकी हैं, उनकी हर जायज़ और नाजायज़ मानकर। और आज कितनी ही बीवियाँ हैं जिन्होंने अपने शोहरों को खुदा बना लिया है, उनके नाम ले लेकर गलत काम करने वालों कर की तरह। और कितनी ही बहुएं हैं जिन्होंने अपने ससुरालों को अपना रब बना लिया। और अल्लाह का तो एक ही फ़ैसला था कि अल्लाह ताबुदु इल्ला इया, जिसकी हर बात मानेंगे वो खुद ही रब बन जाएगा, जिसकी ना ठीक भी ठीक लगे वही तो रब बन जाता है। हर बंदा इसके नाते से अपनी तौहीद को चेक कर सकता है कि क्या वाकई वल्लज़ीन आमनु अशद्दु हुब्बन लिल्लाह की कैफियत मेरे अंदर है। क्योंकि ये हो ही नहीं सकता कि बंदे को अल्लाह से शदीद मोहब्बत हो और फिर भी दुख में उसको कोई दूसरा याद आ जाए, सुख में किसी और की तरफ नज़रें चली जाएं, गमों में रब से दूर होने लगें डिप्रेशन में जाकर, खुशियों में जाने लगें उससे दूर होकर सरकशी की सूरत में, और गमों की सूरत में उससे दूर जाएं घबराहट की सूरत में। ये नहीं हो सकता। याद रखिए कि आम हालात में बंदे को अल्लाह ताला के साथ अपना ताल्लुक़ नहीं पता चलता। जैसे जिस्म का जो टेम्परेचर होता है ना हमारे, आम हालात में नहीं पता चलता। हाँ, बहुत बुखार होगा तो टेम्परेचर देखेंगे तो आपको पता चलेगा ये तो 106 तक पहुँचने वाला है। और या फिर बिल्कुल ही ब्लड प्रेशर लो हो जाता है तो जिस्म ठंडा होने लगता है। इसी तरह हमें अल्लाह के साथ अपना ताल्लुक़ जो बंदगी का होना चाहिए वो आम हालात में नहीं पता चलता। उसके लिए अल्लाह ताला कभी दुख डालते हैं कभी सुख डालते हैं, और ऐसे ही वक्तों में हम अमूमन फिसल जाते हैं। तो लिहाजा अल्लाह ताबुदु इल्ला इयाहु, इसका ताल्लुक हर लम्हे पे। हम तो बात बात पे कहते हैं फलां पे मर मिटेंगे, उसकी जुल्फ़ों पे मरने हैं हमने। फिल्मों और गानों में तो सारा शिर्क सिखाया जाता है, तेरे नाम से जीते हैं तेरे नाम से मरते हैं। क्या ये इल्ला इयाहु है? अल्लाह की इबादत करना और बात है और इल्ला इयाहु करना बिल्कुल और बात है। लोग अल्लाह की इबादत करना चाहते हैं लेकिन साथ ही साथ दूसरों की भी चाहते हैं। अल्लाह को ऐसे लोग बिल्कुल नहीं पसंद। वो कहते हैं जाओ तुम, ये अब बाकी हिस्सा भी उसको दे दो, जान दी उसने, हम दूसरों पे देते फिरते हैं। इसलिए आज हम इस आयत की रोशनी में ज़रूर अपना चेक करेंगे कि क्या वाकई अल्लाह ताला के साथ हमारा अब्दियत और बंदगी वाला ताल्लुक़ है भी कि नहीं। और इसके बाद फिर इंसानों के हकूक़ की बात शुरू होती है, और इंसानों के हकूक़ में सबसे पहली बात माँ बाप की। वबिल वालिदैनि एहसाना, वालदैन के साथ एहसान करो। क्यों? इसलिए कि वालदैन वो हस्ती हैं कि जिन्होंने दुनिया में तुम्हें लाने का एक किस्म का क्रेडिट लिया। बच्चा आता तो दुनिया में अल्लाह ही के हुक्म से है, लेकिन हकीकत ये है कि माँ बाप ज़रिया बनते हैं और अल्लाह ताला कभी किसी का हक नहीं रखता। इसलिए माँ बाप का नाम पहले ले लिया, और इससे पता चलता है कि अल्लाह ताला हमारे माँ बाप से भी मोहब्बत करता है, वरना वो हमें कभी भी इस बात का हुक्म ना देता कि तुम अपने माँ बाप के ऊपर एहसान करो। और इससे एक और चीज़ भी पता चलती है, और वो क्या कि अल्लाह ताला ने हमें सिर्फ अपने ही हकूक़ नहीं सिखाए, माँ बाप के भी सिखाए। यहाँ से एक और बात भी पता चलती है, और वो क्या कि अगर आप चाहते हैं कि आपके बच्चे आपके हकूक़ जानें तो पहले अल्लाह ताबुदु इल्ला इयाहु, पहले उनको अल्लाह के सिखाएं। अल्लाह ने जब इंसाफ किया तो आप क्यों अल्लाह के साथ जुल्म करते हैं कि बच्चों को खूब बिगाड़ देते हैं اور آپ کے آگے جب بولتے ہیں تو پھر آپ کو اصل میں غصہ آتا ہے. اللہ کے نافرمان بنے رہے ہیں, آپ کہتے ہیں کوئی بات نہیں, ابھی اتنے نہیں بگڑے, خود ہی ٹھیک ہو جائیں گے, پڑھ لیں گے نمازیں, ابھی بڑے ہوں گے تو ابھی تو بہت کام ہے. جس دن بچہ ماں کے سامنے بولتا ہے تو پھر ماں کہتی ہے کہ واقعی اب چلنا چاہیے کسی درس میں اس کو لے کر, اور جاتی وہاں میسج دے دیتے ہیں کہ ذرا پلیز آج ماں باپ کے حقوق کی بات بتائیے. یہ ہے ظلم کی حد. اللہ نے تو کہا نہیں وَبِالْوَالِدَيْنِ احسانہ, حق نہیں احسان. اور احسان پیچھے تفصیل سے کر چکے ہیں سورۃ نحل میں, ان اللہ یامرکم بالعدل والاحسان, حق سے زیادہ دینا. ایک شخص نے اپنی ماں کو کندھوں پہ اٹھایا اور حج کیا, اور آ کے صحابی سے پوچھا کہ کیا میں نے حق ادا کر دیا. ماں کا کہا تو نے تو ابھی اس کے ایک درد کا بھی حق ادا نہیں کیا. حق سے زیادہ دینا ہے. اور اس احسان کی عملی صورتیں بہت ساری ہو سکتی ہیں. مثلاً سب سے پہلا احسان کیا ہوگا کہ ان کی شکر گزاری رکھنا دل میں, شکر گزار ہوں اپنے دل میں کہ اللہ تعالیٰ نے ہمیں ماں باپ تو دیے. بس یہ وہ بیج ہے جو دل میں ڈل گیا تو رویوں میں بھی احسان آئے گا, زبان پہ بھی احسان آئے گا, اور اسی کے ساتھ ساتھ ہماری ٹون ہر چیز ان کے لیے بدلتی جائے گی. اور اگر یہ احسان نہیں ہوگا نا تو پھر اس کے بعد آپ جو مرضی کہتے کرتے رہیں وہ بات نہیں بنے گی. پھر اس کے بعد ماں باپ کے ساتھ احسان کی دوسری صورت کیا ہوتی ہے کہ ہم ان کے سامنے اپنے آپ کو حقیقت میں عاجز محسوس کریں, اپنے وجود کو ان کی وجہ سے ہونا سمجھیں. کیونکہ جب ہم یہ سوچیں گے تو ان شاء اللہ تعالیٰ ہمارا پھر معاملہ ان کے ساتھ بہتر ہوگا. پھر اس کے بعد ماں باپ کے ساتھ احسان کی تیسری صورت کیا ہے کہ بچپن میں جو انہوں نے ہم پہ محنت کی اس کو بھولا نہ جائے. پھر ایک اور بات یہ ہے کہ ماں باپ نے اگر بچپن میں کچھ غلطی کر بھی دی ہماری پرورش میں تو ان کو تانے نہ دیں. دیکھیے کہ ہر ایک کو متقی اور نیک ماں باپ نہیں ملتے, چوروں کے بھی بچے ہوتے ہیں, ڈاکوؤں کے بھی ہوتے ہیں, لیکن ماں باپ کے آگے بچے کا عمل رویہ کیسا ہونا چاہیے, عاجزی والا ہونا چاہیے. اگلی آیتیں اس کا بہترین ثبوت ہیں کہ تم ان کے ساتھ کتنا پیارا معاملہ کرو کہ اِمَّا يَبْلُغَنَّ عِنْدَكَ الْكِبَرَ أَحَدُهُمَا أَوْ كِلَاهُمَا, کہ اگر تمہاری زندگی میں وہ بڑھاپے میں پہنچ جائیں. اب مسئلہ کیا ہے کہ ماں باپ کے ساتھ بندے کا تعلق مختلف حالات میں مختلف طرح کا ہوتا ہے, ہم آگے بات کریں گے. پہلے اگر احسان کے نقطے جمع کر لیں تو صرف کوڈ ورڈز لکھ لیں تاکہ پھر ایک چیک لسٹ بن جائے کہ کیا واقعی میرا اپنے ماں باپ کے ساتھ تعلق احسان والا ہے, کیا میں واقعی ان کی شکر گزار ہوں, کیا واقعی میرے دل میں ماں باپ کی طرف سے عاجزی آتی ہے, کیا میں اپنے وجود کو ان کا مرہونے میں نہ سمجھتی ہوں. پھر احسان کی اگلی قسم ہے کہ شکوے شکایت سے پرہیز کی جائے. بعض دفعہ نہیں انہوں نے آپ کو ٹھیک پالا, نہیں کی تربیت, نہیں آپ کو بچپن میں قرآن پڑھایا, تو اب آپ پڑھ گئے ہیں تو اب آپ ان کے آگے جج بن جائیں ان کے اوپر. کہیں اللہ تعالیٰ نے قرآن میں یہ نہیں کہا کہ تم اپنے ماں باپ کی تربیت کرو, یہ یاد رکھیے گا. بعض اولادیں جب تھوڑی سی دین میں آتی ہیں نا تو ان کی ٹون ہی بدل جاتی ہے ماں باپ کے لیے, یہ علم کا تکبر ہوتا ہے. مت چھڑکیے ان کو, اللہ نے منع کیا. اگر انہوں نے آپ میں کوئی کمی کی ہے تو کریں, کوئی بات نہیں, آپ کمپنسیٹ کریں. بعض لوگ مرتے دم تک اپنے ماں باپ کو نہیں بخشتے, ہمارے ماں باپ نے ایسا کیا. خاص طور پہ جب دین کی طرف آتے ہیں اور ماں باپ بیچارے سیدھے ساتھ دیتے یا خود بھی نہیں سمجھے ہوئے تھے تو پھر کہتے ہیں بس ہمارے ساتھ تو ظلم کیا. بعض لوگوں کو بچپن میں کام میں لگا دیتے ہیں ماں باپ تو وہ کہتے ہیں کہ ہمارے ماں باپ نے تو شروع سے ہمیں کمانے پہ لگا دیا. تو شکوہ شکایت سے پرہیز کریں. کبھی آپ کو لگے بھی نا کہ دوسرے بہن بھائیوں کی نسبت آپ کے ساتھ ذرا تھوڑی ماں باپ کی کمی ہے تعلق میں, تو کوئی بات نہیں, شکوے نہ کریں. حضرت یوسف علیہ السلام اور ان کے بھائیوں کا کردار یاد رکھ لیں. پھر اسی طرح والدین کو خوش رکھنا, یہ بھی ایک احسان کی صورت ہے. بعض دفعہ ہم ان کی ساری بیسک نیڈس پوری کر دیتے ہیں لیکن یہ بھول جاتے ہیں کہ ان کی ایک چیز ہمارے پاس اور بھی ہے, اور وہ کیا, خوشی. ان کو خوش رکھنے کی کوشش کریں ہر لحاظ سے جو بھی کر سکیں. ترمذی کی روایت ہے, آپ نے فرمایا, عبداللہ بن عمر سے یہ روایت آئی کہ اللہ کی خوشنودی والد کی خوشنودی میں ہے اور اللہ کی ناراضگی باپ کی ناراضگی میں ہے. یہاں ماں کا لفظ نہیں ہے کیونکہ باپ بہت کم ناراض ہوتے ہیں, لیکن جب ہوتے ہیں تو کسی وجہ سے ہوتے ہیں. اور مائیں تو چھوٹی چھوٹی بات بھی کرتی ہیں, تمہیں دودھ نہیں بخشنا, ہاں تمہیں معاف نہیں کرنا. تو ماں کا درجہ اپنی جگہ, لیکن ماں اور باپ دونوں کو خوش رکھنا ہوتا ہے تحمل سے, برداشت سے. اب دیکھیے کہ یہ ہر وقت تھوڑی رہیں گے ہمارے پاس, عجیب تعلق ہے یہ, عجیب رشتہ ہے. جب بندہ دنیا میں آتا ہے تو تو جسمانی جذباتی طور پہ ماں باپ کا محتاج ہوتا ہے. آپ ذرا دیکھیے کہ فطرت کا بیلنس, بچہ دنیا میں آتا ہے ہر طرح سے ماں اور باپ کا محتاج ہوتا ہے, خاص طور پہ ماں کا, ایموشنلی بھی سو رہا ہے, رو رہا ہے, کھا رہا ہے, پی رہا ہے, ماں کا محتاج ہے, اور جسمانی طور پہ بھی. مکھی بیٹھ جائے جسم پہ تو اس کو نہیں ہٹا سکتا. پھر کیا ہوتا ہے, بچہ تھوڑا سا گرون اپ ہوتا ہے, بڑا ہوا. اب کیا ہوا کہ آہستہ آہستہ جسمانی طور پہ بچہ جو ہے وہ انڈیپینڈنٹ ہونے لگتا ہے, بچے خود کھانے لگتے ہیں, کپڑے پھر آہستہ آہستہ پہنتے ہیں, پھر پوٹی ٹرین ہو جاتے ہیں. ایک وقت آتا ہے کہ پھر بچہ جو ہے وہ جسمانی طور پہ ماں سے اپنے آپ کو ریلیکس فیل کرتا ہے. پھر تھوڑا سا بچہ بڑا ہوتا ہے نا تو جذباتی طور پر بھی انڈیپینڈنٹ ہو جاتا ہے. اب آپ سوچئے, پھر ایک وقت ایسا آتا ہے کہ بالکل بچہ اور ماں باپ ایک ایسی کیفیت میں آ جاتے ہیں کہ نہ بچہ ماں باپ پہ ڈیپینڈنٹ ہے, نہ اس کو ان کی ضرورت ہے اور نہ ماں باپ کو اس کی ہوتی ہے. یہ مڈل ایج ہوتی ہے ماں باپ کی اور بچے کا بچپن سے جوانی کا مرحلہ ہوتا ہے. اب دیکھیے کہ اللہ تعالیٰ کیسے پاور ٹرانسفر کرتے ہیں کہ جس درجے پہ بچہ تھا وہاں اب ماں باپ آنے لگتے ہیں. آہستہ آہستہ جو چیز آتی ہے وہ کیا ہوتی ہے کہ جیسے بچہ شروع میں دونوں پہ تھا نا, پھر بدلا. لیکن ماں باپ جو ہوتے ہیں نا پہلے مرحلے میں جذباتی طور پہ بچے کے اوپر ڈیپینڈنٹ ہوتے ہیں. وہ آتے جاتوں کے منہ دیکھتے ہیں, ہنس کے بولتے ہیں, آج ان کا موڈ کیا ہے, دیکھتی ہوں میرے پاس بیٹھتے ہیں یا سیدھے ہی گزر جاتے ہیں, پتہ نہیں وقت ہے بھی کہ نہیں. ماں باپ پہلے بچوں کے ایموشنلی ڈیپینڈنٹ ہوتے ہیں, پھر بعد میں جا کے جسمانی طور پہ بھی ہوتے ہیں. اور ایک ایسا وقت آتا ہے کہ بالکل ہی ڈیپینڈنٹ ہو جاتے ہیں, اور جس حالت میں ایک وقت میں بچہ تھا اس پہ ماں باپ آنے لگتے ہیں. یہ ہے رشتوں کی سیسا, یہ ہے وہ تعلق جو ہم صبح و شام دیکھتے ہیں. پھر ایک وقت آتا ہے کہ ان کو بھی کھانا کھلانا پڑتا ہے, پھر ان کے بھی کپڑے بدلنے پڑتے ہیں, پھر ان کو بھی دیکھنا پڑتا ہے کہ اب کیا ہوا, کیسے ہوا, اور ایک واقعی ایسی کیفیت آ جاتی ہے کہ وہ بوڑھے ہو جاتے ہیں. لیکن افسوس کی بات ہے اس وقت بچوں کے پاس عموماً ماں باپ کے لیے وقت نہیں ہوتا, ان کی مصروفیات بہت ہوتی ہیں. فرق تھوڑا سا یہ ہے کہ بچہ جب چھوٹا ہوتا ہے تو خاص طور پہ ماں کی ساری ہی مصروفیات بچے کے گرد گھومتی ہیں. ویسٹ نے بھی اس کو قبول کر کے بچوں کی ماں کو ایک ایک سال کی چھٹیاں دے دی, لیکن ظلم کی حد دیکھیے, پھر وہ چھٹی باپ لے لیتا ہے, ماں کام پہ جاتی ہے. ہم نے تو ٹھانی ہوئی ہے کہ ہم نے رب کے ساتھ منہ ماری ضرور کرنی ہے. پھر وہ بچے کے پیمپر دھوتا ہے, بیٹی بھی ہے تو حیا کے تقاضوں کو پامال کرتے ہوئے اس کو صاف بھی کرتا ہے, دودھ بھی پلاتا ہے, اور عورت ایک مرد بن کے سارا دن کما کے واپس آتی ہے, اور پھر وہ بیوی بن کے کھانے کھلاتا ہے, اور وہ عورت سو جاتی ہے اور وہ صفائی کر کے گھر کے ٹریش پھینکتا ہے. کئی کہانیاں ہوں گی, کیا کیا انسان تو نے تو اپنے رب کا حق کہیں بھی ادا نہ کرنا چاہا, سرکشی, بغاوت. لیکن آپ دیکھیے کہ ایک وقت آتا ہے کہ واقعی پھر ماں باپ بچوں کے اوپر ایک بوجھ بن جاتے ہیں. پانچ چھ بچوں کو ایک ماں سنبھال لیتی ہے, باپ سنبھال لیتا ہے, لیکن پانچ چھ بچے مل کے ایک ماں اور ایک باپ کو نہیں سنبھالتے. چپکے چپکے باتیں ہو رہی ہوتی ہیں, کس کی باری اب, کدھر رہ گیا, اچھا ایک مہینہ ہے, 29 کا مہینہ ہے کہ 28 کا ہے کہ 30 کا ہے. یقین کریں یہ باتیں میں نے اس سے ملتی جلتی سنی ہے. باریاں لگا لیتے ہیں, چار چھ بچے پڑھے لکھے, آپ دنیاوی دولت کے بھرپور بوڑھی ماں ہیں, تین تین ماں ہر بیٹے کے گھر میں جاتی کیا بلکہ ڈال دی جاتی ہے, میڈز رکھی ہوئی ہیں, لیکن بہوؤں کے ہاتھ پاؤں بھول رہے ہوتے ہیں کہ ساس اب میرے گھر آنے والی ہے. ساس آتی ہے تو ان کی سانس اکھڑنے لگتی ہے, اور ہم بھول جاتے ہیں کہ ہمارے شوہروں کے ماں باپ بھی اصل میں ہمارے ہی ماں باپ ہے. نہ پیدا کرتا اپنے بیٹے کا تو آج شوہر کہاں سے ملتا. یہ صرف ہمارے ماں باپ کے مسئلے نہیں ہیں, یہ ہر اس بندے کے لیے جس کے دل میں تقوی اپنے ساس اور سسر کے لیے بھی ہے. کہ اما یبلغن عندک الکبر احدہما او کلاہما, کوئی ایک ہے یا دو, دو ہوں گے تو پھر بھی کچھ اپنے دکھ سکھ بانٹ ہی لیں گے, لیکن جو اکیلا رہ جائے گا وہ بہت دکھی ہوگا. وہ تو پھر کس کے ساتھ لڑے, اس کے پاس تو کوئی لڑنے والا بھی نہیں رہا. وہ کس کو لاڈ دکھائے, اس کے تو کوئی لاڈ دیکھنے والا بھی نہیں رہے گا. وہ کس کو گھورے, وہ کس کو ٹوکے, بالکل بچہ جیسے اکیلا آپ کہیں چھوڑ دینا تو بعض دفعہ جنگلی ہو جاتا ہے. وہ ٹھڈوں کے ساتھ چیزوں کو توڑتا ہے, اس کو اپنے جیسا ایک انسان چاہیے ہوتا ہے. आप बोलने वाली गुड़िया, चलने वाला खिलौना दे दें, लेकिन उसको बड़े ही बुरा लगता है, उसको कोई बच्चा चाहिए अपने बराबर। इसी तरह इंसान के ऊपर एक ऐसा लम्हा आता है कि उसको फिर वाकई चाहिए कि उसके साथ कोई लड़ने वाला भी हो, कोई उसको तंग करे या उसको तंग करे, लेकिन उस वक्त में फिर औलाद के पास वक्त नहीं होता और वो बूढ़े माँ बाप कोठरियों में पड़े रहते हैं और बच्चों के पास इतना वक्त ही नहीं कि उनको जाके खुश रखे, उनको कहानियाँ सुनाए। माँ तो लोरियाँ सुना लेती है बच्चे को, बाप बच्चे नहीं सुनाते माँ बाप को लोरियाँ। वो कहते हैं अब आपको क्या, आपको तो बात ही नहीं समझ आती। बच्चा 10 दफ़ा बात करे तो माँ जी सदके करती है और बाप 2-4 बार बात करे तो कहते हैं तुम्हें समझ नहीं आती, क्या हो गया आपकी अक्ल को। और गोया कि हम फिर ये सोच लेते हैं कि हम खुद ही अपने लिए सारा कुछ करके आए। इसलिए माँ बाप को खुश रखना, और माँ बाप की खुशी डॉलर्स में नहीं है, पाउंड्स में भी नहीं है, माँ बाप की खुशी आप में है, जिस तरह से कर सके उनके हालात के मुताबिक और अपने हालात के मुताबिक। कभी नाराज़ हो जाएंगे कोई बात नहीं, खुश हों, कोई है तो आपसे नाराज़ है ना, लाड करें, एक दफ़ा लाड से देखें, यकीन करें कि ऐसे लगता है कि ये दुआओं की पोटलियां हैं जो अल्लाह ताला ने हमारे घरों में रखी हुई हैं, जिसको नसीब है, और जिसके पास नहीं है वो फिर एक बहुत बड़ी नेमत से महरूम है। सोचते हैं कि बूढ़े माँ बाप की दुआओं पर इतने पैसे लग जाते हैं, कहा तुम्हें क्या पता, तुम्हारे 1,000 अगर उसकी दुआओं पे लग जाते हैं तो उसकी दुआओं से 10,000 तुम्हारे घर में माल भी तो आ रहा है, तुम्हारे माल में जो बरकत है ये कहाँ से है, ये तो तुम्हारे लिए जन्नत के रास्ते हैं, ये तो माइलस्ट होने हैं, तुम तो सिर्फ इनको एक दफ़ा देख ही लो तो अल्लाह तुम्हारी आँखों को भी पाक कर देता है और तुम्हारे लिए हज का सवाब दे देता है, और कौन सा हज, हज मबरूर। तो कोशिश करें कि माँ बाप को खुश रखें, वो ना रहें ये एक अलग मसला है, ऐसे भी माँ बाप होते हैं, ऐसे भी होते हैं जिनको खुश नहीं रहना होता, लेकिन आप कोशिश करें उनको हंसाएं, अगर रुलाया है तो हंसाएं, अगर दुखी किया है तो खुशी करें। फिर इसी तरह एक और एहसान है कि उनकी खिदमत करें, जैसे भी कर सकें, ज़ुबान से शुक्रिया के लफ्ज़ बोलें, आप उनकी खिदमत पैसे से करें, वक्त से करें, अच्छे जज्बात से करें, फ़ोन से करें। बाद दफ़ा फ़िज़िकल हेल्प की ज़रूरत होती है, बाज़ माँ बाप नहीं करवाते ऐसी चीज़ें, तो जिस तरह खिदमत करें, जज्बात की उनको मोहब्बत के साथ दें, जैसी भी ज़रूरत हो करें, फिर उसे आप देखेंगे कि आपके ऊपर कैसे मुश्किलें टलती हैं। सही बुखारी की रिवायत आपने सुनी होगी कि 3 लोग एक गार में फंस गए थे और आगे पत्थर आ गया था, और जब तीनों ने अपनी नेकियाँ याद की तो जिस एक ने अपने माँ बाप के साथ एहसान के रवैये का तذکرہ किया तो पत्थर हट गया। यकीन करें हमारी ज़िंदगियों में कितने बड़े बड़े गम जो आते हैं ना, वो सिर्फ इसलिए आते हैं कि हम अपने माँ बाप के साथ एहसान करके उन पत्थरों को उन रास्तों से हटाएं। और माँ बाप को सताना या माँ बाप की खिदमत करना या उनका हक हमें उस वक्त ज़्यादा याद आता है जब हमारे अपने बच्चे हमें सताते हैं, चोट उस वक्त पड़ती है कि हाय मेरी माँ ने इतना दर्द सहा था, हाय उसने इतना मेरे लिए किया था, जब मैं उसके आगे अकड़ के बोलती थी तो उसको ऐसा लगता था, जब मैं उसकी नहीं सुनती थी क्या करेंगे, पीछे भाग सकते हैं हमारे, 4 कदम चल के भी थक के हाँप के बैठ जाएंगे, अच्छा जा बच्चे अल्लाह तेरी मदद करे, तेरी हिफाजत करे, उनके पास तो कुछ राय ही नहीं। तो लिहाजा आजजी, खिदमत, उनके साथ अच्छा मामला रखना है जिस हद तक करें। फिर अगली चीज़ अदब और एहतराम है, बी हम्बल, गुड मैनर्स। बाद लोग सब कुछ करते हैं लेकिन बादब नहीं होते, खा लो यूँ रखेंगे जैसे बड़ा बोझ उतार के सर पे रखा है, ज़ुबान सख्त होती है इंसान की बात सफ़ा, नहीं प्यार से मोहब्बत से उनके आगे नहीं चलना, उनका एहतराम करना, उनकी चीज़ें उठा के चलना, उनका नाम ना लेना, इस तरीके से करें। एक रिवायत में आता है कि हज़रत मूसा अलैहिस्सलाम को अल्लाह ताला ने कहा कि ऐ मूसा, माँ बाप की खिदमत करना या माँ बाप के साथ अच्छा मामला करना, क्योंकि जो माँ बाप की इज़्ज़त करता है मैं उसकी उम्र बढ़ा देता हूँ। आपको पता है जवान मौतें क्यों हो रही हैं, माँ बाप की खिदमत और इज़्ज़त में कमी हुई, अल्लाह ने उम्र कम कर दी। और फिर फरमाया آپ کو پوری پڑھ کے سناتی ہوں کہ حضرت موسیٰ علیہ السلام کے پاس ایک وحی بھیجی اور کہا کہ اے موسیٰ، اپنے ماں باپ کی عزت کرو، اس لیے کہ جو اپنے ماں باپ کی عزت کرتا ہے میں اس کی عمر بڑھا دیتا ہوں، یعنی اس کی عمر میں اضافہ فرما دیتا ہوں، اور اس کو ایسا بچہ عطا کرتا ہوں جو اس کے ساتھ نیکی کرے، اور جو ماں باپ کو ستاتا ہے میں اس کی عمر کم کر دیتا ہوں، اور اس کو ایسی اولاد دیتا ہوں جو اس کو ستائے۔ یہ وہب بن منبع کی روایت ہے، الزواجر ابن حجر العسقلانی کی کتاب ہے، اس میں آپ پڑھ سکتے ہیں۔ تو ماں باپ کو ستانا تو اتنا بڑا جرم ہے کہ دنیا میں اس کی سزا مل جاتی ہے۔ پھر ایک احسان کا اور طریقہ ہے، اور وہ کیا کہ ان سے محبت کا اظہار کریں۔ بس وہ ہمارے دل میں ان کے لیے بہت کچھ ہوتا ہے، لیکن ان کے سامنے آتے ہی جھجک پڑ جاتی ہے، لاڈ نہیں کرتے ہم ان کے ساتھ، ساری دنیا کو آئی لو یو کہتے پھریں گے، نہیں کہتے تو ماں کو نہیں کہتے۔ صرف آج ہی ان کی ساری نہیں چاہیے، کندھے بھی جھکائیں، خاموش رہیں، نہیں پیار کریں، کہیں آپ مجھے آپ سے پیار ہے، میں نے آپ کو بہت مس کیا، آپ مجھے بہت یاد آتی ہیں۔ لیکن بعض دفعہ انا کے ماری ہوئی اولادیں جو ہوتی ہیں ماں باپ کے سامنے نہیں کہتی، پیچھے کہیں گی، الگ سے کہیں گی، وہ نہیں ہوتے ان کو مس بھی کرتی ہیں، لیکن ان کے سامنے آ کے ایک دم لڑنے لگتے ہیں۔ اللہ کے نبی نے کہا کہ جو ماں باپ کو ایک دفعہ دیکھتا ہے اللہ تعالیٰ اس کو حج مبرور کا اجر دیتا ہے۔ کہا اللہ کے نبی، اگر کوئی دن میں 100 بار دیکھے تو کہا کیا تم اللہ کو اجر دینے والا نہیں سمجھتے؟ یہ ابن عباس رضی اللہ تعالیٰ عنہ کی روایت ہے جس کا خلاصہ آپ کو بتا رہی ہوں۔ کہا کہ ہاں، کوئی 100 بار بھی دیکھے گا تو اللہ تعالیٰ اس کو بھی اجر دیتا ہے۔ کتنا مشکل ہے حج کرنا آج کے دور میں، کتنا مہنگا ہے، اور کتنا آسان ہے اس کا اجر لینا، کسی کے لیے مشکل نہیں ہے اگر ہم کر سکے۔ پھر اس طرح گفتگو میں نرمی، ان کے ساتھ نرم بات کریں، ایسے نہ گرجیں کہ بادل گرج رہے ہیں۔ بعض لوگ دوسروں سے بات کریں گے اتنے سافٹ، اتنے نرم، اسی لیے آگے اللہ تعالیٰ نے سپیکنگ سٹائل پہ بھی بات کر دی ہمارے سامنے کہ فلا تقل لہما افن ولا تنہرہما، اف نہ کہو ان کو اور جھڑکو تو بالکل نہیں۔ اور اف کا لفظ دیکھیے کیا ہے، اف کہہ کے دیکھے ذرا، منہ بھر کے آپ کہیں اف، آپ کے سامنے چراغ ہوگا نا تو بجھ جائے گا۔ عربی زبان کی کہاوت ہے کہ اف کہنے سے تو چراغ بھی بجھ جاتے ہیں، تو سوچو بوڑھے ماں باپ کے دل کے چراغ نہیں بجھتے ہوں گے۔ ناگواری کے اظہار کا سب سے ہلکا درجہ ہے کہ آپ اف کہیں، اف بڑی گرمی ہے۔ کہا یہ بھی نہیں کہنا، دو لفظ ہیں اف، تو اس سے بڑے لفظ کہاں ہوں گے، کہاں ان کو سٹوپٹ کہنا اور کہاں ان کو کچھ اور کہنا۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا، جو اپنے ماں باپ کی ملاقات کو جاتا ہے تو اللہ تعالیٰ ہر قدم کے بدلے 100 نیکیاں لکھتے ہیں، 100 گناہ معاف فرماتے ہیں، 100 درجے بلند فرماتے ہیں۔ پھر وہ جب ان کے سامنے بیٹھ کر اچھی باتیں کرتا ہے تو اللہ تعالیٰ اس کو قیامت میں نور دینے کا وعدہ کرتے ہیں، اور جب وہ اٹھتا ہے تو وہ گناہوں سے پاک صاف ہو کر اٹھتا ہے۔ یہ بدرۃ الناسخین ایک عربی کتاب ہے، اس کے اندر سے یہ روایت آپ کو سنائی گئی ہے۔ صرف باتیں کرنی ہے، کتنا آسان ہے نیکیاں لینا، لیکن ہم کتنا روتے ہیں نیکیاں لینے کے لیے، لیکن گھر کی نیکیاں ہمیں اچھی نہیں لگتی۔ ہو سکتا ہے کچھ ساتھی سنتے ہوئے سوچیں، اچھا ہمارے تو ماں باپ ہی نہیں پاس، ہم تو سسرال آ گئے، تو ساس کیسا کر لیں، نیت کر کے دیکھیں، پھر دیکھیں کتنا پیار ملے گا۔ اور ساس کے ساتھ کرنے میں تو آپ کو اجر زیادہ ملے گا، کیونکہ ماں کے ساتھ تو ایک فطری بھی تعلق ہوتا ہے نا۔ بنا کے دیکھیں ذرا ایک غیر عورت کو اپنی ماں، پھر دیکھیں آپ کو پتہ چلے گا کہ پچھلے 10, 12, 15, 20 سال سے جو عورت آپ کو ایک بڑی ناقابل ناگوار قسم کی ہستی لگتی تھی نا، وہ آج آپ کے لیے آپ کی بہترین دوست بن گئی ہے۔ اور میں پورے یقین سے کہہ سکتی ہوں کہ ماں دیر سے راضی ہوتی ہے، ساس جلدی راضی ہو جاتی ہے۔ صرف ہم ایک پہلا قدم بغیر کسی کو دکھاوے کے یا بغیر کچھ لینے کی نیت کے کر کے دیکھیں، پتھروں میں سوراخ ہو جاتے ہیں، دل تو بڑے نرم ہوتے ہیں۔ پھر ایک اور احسان کیا کہ ان سے مشورے لیں۔ ایک اور ظلم جو ماں باپ سے دیکھا گیا وہ کیا ہے، بچے جو کرتے ہیں مشورہ نہیں لیتے، وہ کہتے ہیں اب ان سے پوچھیں، ان کو کیا پتا، نہیں پوچھے، کہیں رشتہ کرنا ہے کرا کے آگے بعد میں بتایا، کیوں بھائی، انہوں نے کیا کرنا ہے، مجبور کریں گے تو آپ تو مجبور ہوتے ہی نہیں، سمجھا لیں، اس لیے مشورہ ضرور لیں۔ چھوٹی سی بات ہے، امی آج کیا پکے گا، کیا پکاؤں، ایک یہ کہ یہ پکا رہی ہوں اور یہ کہنا کہ کیا پکاؤں، کیا مشکل ہے کہنا، لیکن جب خاص طور پہ ہمارے ہاتھ میں اتھارٹی آ جاتی ہے نا تو ہم کہتے ہیں اب ہم کریں گے۔ میں ایک ایسی ساس کو جانتی ہوں، وہ صرف اس بات پہ دکھی ہوتی تھی کہ لوگ कभी होते ना अपने घरों में, जैसे पाकिस्तान में लोग एक के घर से उठे दूसरे में चले गए तो पूछते हैं भाई बताओ बहन क्या पका है आज, तो वो रो पड़ती थी ये बात सुन के, कहती मुझे नहीं पता होता, मेरी बहू नहीं मुझसे पूछती, तब पता चलता है जब सामने आता है। अब क्या छोटा सा गम है, लेकिन वो इस पर इतनी दुखी थी कि मुझे नहीं पता होता घर में क्या पक रहा है, कौन आ रहा है, क्या पकेगा, क्या जाएगा, क्या फ़र्क पड़ता है अम्मी क्या करूँ। और मैंने एक इतना प्यारा जुमला एक अपनी एक मुँह बोली माँ से सीखा, यानी वो अपने कल्चर में बहुत बादब तरीके से वो लोग बात करते हैं, मेरे अपने ससुराल भी उसी में से हैं। तो बेटे की शादी हुई ना तो बहू आई, तो तैयार होके बहू बेटा कहीं निकले या जैसे भी कोई कहानी होगी बहरहाल उसकी तो कोई बात नहीं, तो उसने कहा कि अम्मी हम वहाँ जा रहे हैं, बड़े प्यार से उसने बोला। तो उसने अपने बेटे का बहू का जो मुँह चूमा, कहने की बेटी आइंदा अगर तुम ये ऐसे बोलो ना अम्मी मैं वहाँ जाऊँ तो मुझे कितना अच्छा लगेगा, जाओ बेटी जाओ जाओ ज़रूर जाओ। मैंने सुनी ये बात उनकी और मुझे उस दिन से इतनी ही अच्छी लगी, कितना फ़र्क है मैं जाऊँ, मैं जा रही हूँ या मेरे को मैं जाऊँ। और यकीन करें कि ये छोटी छोटी चीज़ें आप अपने अमली ज़िंदगी में देते हैं, और मैं इसको अपने ऊपर तारी करने की कोशिश करती हूँ, सिर्फ इसलिए मिसाल दे रही हूँ आपको कि अमल की बात होती ना, जैसे मैंने क्लास के लिए भी आना होता है कभी घर में मेरे शौहर हों या जैसे कोई भी आपके घर में हो, तो मैं कभी ये नहीं कहती मैं जा रही हूँ, उनको पता है ये तैयार है इसको लेने भी आए हैं भाई, तो मैं इनको कहती अच्छा मैं जाऊँ, और कभी कभी ये कह देते लाड़ में ना जाओ, और कभी कहते अच्छा मैं कह दूँ कि ना जाओ, तो मैंने कहा मुझे पता है आप नहीं कहेंगे। यकीन करें ये यही चीज़ें हैं जो हमारी ज़िंदगियों में हुसन लाती हैं, कोई बड़ी महंगी खुशियाँ नहीं मिलती, छोटी छोटी चीज़ों से फीलिंग तो दिलाइए एक दूसरे को, क्योंकि बहुत सारे हकूक माँ बाप और शौहर के भी फिर आपस में मिलजुल जाते हैं। तो बहरहाल यहाँ तो इसी पे रहें तो बेहतर है, ताकि आप कुछ और ही ना सोचने लग जाएं। तो बहरहाल माँ बाप के साथ एहसान की ये एक बहुत सूरत है कि उनको शामिल करें, इजाज़त लें। इतना अच्छा लगता है मुझे किसी की बात याद आती है, बल्कि वो भी आप इसी में नोट कर लें, आप कितने इंडिपेंडेंट क्यों नहीं हो गए, अम्मी मुझे जेब खर्च दें। एक बेटे की बात है कि वो कमाते थे फिर अपनी माँ को पॉकेट मनी देते, और जब बाहर जाना अम्मी मुझे पैसे दें, जैसे छोटी छोटी चीज़ों के लिए खर्च करने, वो माँ इसी पे इतना खिल जाती हैं कि ये मेरे से पॉकेट मनी मांगता है उसको, वो फिर वो कहती मुझे बचपन का याद आ जाता है, ये चीज़ लेने के लिए जा रहा हूँ तो अम्मी पैसे दो। आज की औलादों को तो हमने इस दर्जे पे कर दिया फारिग, वो तो अब बुरा समझने लग गए कि माँ बाप से पैसे ले। मेरी तो हैरत गुम होगी जब से मैंने ये सोच सुनी कि बच्चे कहते हम खुद अपना पे करेंगे, तो खुद ही दुनिया में आ जाते। असल में ये तकब्बुर है, ये आज के इस मुआशरे ने हमें दिया कि ना इनसे लो ना इनकी सुनो, क्योंकि सारी बात है कि अलमन्नु वो एक अरबी ज़ुबान का मुहावरा है कि एहसान ज़ुबान को काट देता है। जब तक औलादें माँ बाप की डिपेंडेंट थीं और आज भी हैं, वो उनकी सुनती हैं, उनको पता है हमने जाना कहें, आज वो कहते हैं नहीं तो ना सी खुदा हाफिज़ हमारा अपना घर है अपनी गाड़ी है जाएँगे फिर हमें कौन रोकेगा। मांगिए अपने माँ बाप से पैसे, अम्मी ये पैसे दें अम्मी ये दें, और ये छोटी छोटी खुशियाँ आपको इतनी अच्छी लगेंगी। मुझे अच्छी तरह याद है कि हम जब अपने नानी के पास रहने जाते थे तो उनको पता है कि जहाँ वो रहते हैं वहाँ एक बड़ी अच्छी मज़े की फ्रूट चाट और इस तरह की चीज़ें मिलती हैं, तो जब भी वो हमारे आने का सुनती थी, कभी ऐसा भी हुआ बीच में गुजरते हुए हम बस थोड़ी देर के लिए जाए, तो फ़ौरन हमारे आने से पहले वही चीज़ जो हमें पसंद होती है ना जो बचपन में भी हम खाते थे, तो वो फ़ौरन वो चीज़ मंगा के रखती थी कि तुम आ रही हो तो मैंने ये तुम्हारे लिए मंगाई। ये मोहब्बतों की बातें, ये कोई फीके रिश्ते नहीं होते, और वाकई उसकी जो खुशी होती है वो आपको कोई मुर्ख खिला दे लेकिन वो खुशी नहीं होगी जो आपको किसी की होती है। तो माँ बाप के साथ इस तरह का भी मामला रखें कि उनको पहले इतना दें पैसे अगर आप देते हैं या मर्द हैं जो भी देते हैं कि फिर माँ बाप से लें। एक शख्स है तो उन्होंने किसी आलिम से पूछा मेरी तनख्वाह बहुत थोड़ी है, बच्चों बीवी का खर्च पूरा करके इतना नहीं बचता कि माँ बाप को दूँ, तो मेरे ऊपर फिर भी स्टिल उनको देना है। तो उन्होंने कहा कि बरखुरदार मुझे अफसोस है कि आपने ये सवाल किया, मुझे बड़ी खुशी होती अगर आपका सवाल इस तरह से होता कि मेरी तनख्वाह बहुत थोड़ी है, माँ बाप को देने के बाद अब इतना नहीं बचता कि बीवी बच्चों का भी पूरा करूं, तो बताएं मैं क्या करूं। यानी सोच दी उन्होंने। बाज़ दफ़ा माँ बाप को बिल्कुल पीछे हटाते हैं तो उनकी माली ज़रूरियात का भी ख्याल रखना चाहिए। बाज़ लोग कहते हैं लो इनको देने से क्या होगा, इन्होंने फिर आगे से दूसरों को दे देना है, तो देने दें आपका क्या जाता है, आप दें उनको आपकी नेकी है, वो बेटी को दें वो बेटे को दें आपकी बला से आपको देने का अजर मिल गया। इंशाल्लाह आप फील करेंगे कि जितना आप उनके साथ इस तरह से मामला करेंगे वो उतने ही आपसे खुश होंगे। फिर इताअत और फर्माबरदारी, उनकी बात अगर वो कुछ कहते हैं अगर वाकई उसमें कोई कबाहत नहीं है तो उसको मानना चाहिए। एक हदीस सुनाती हूँ आपको हज़रत इब्ने अब्बास की, اللہ کے نبی نے فرمایا کہ جس آدمی نے اس حال میں صبح کی، اپنے آپ کو لائیں ذرا اس جگہ پہ، کہ وہ ان ہدایات اور احکامات میں اللہ کا اطاعت گزار ہو، جس نے ماں باپ کے حق میں نازل فرمائے ہیں، تو اس نے اس حال میں صبح کی کہ اس کے لیے جنت کے دو دروازے کھلے ہوئے ہیں، اور اگر ماں باپ میں سے کوئی ایک ہو تو جنت کا ایک دروازہ کھلا ہوتا ہے، اور جس شخص نے اس حال میں صبح کی کہ وہ ماں باپ کے بارے میں اللہ کے بھیجے ہوئے احکامات سے منہ موڑے ہوئے ہیں، اللہ ہمیں اس میں نہ کرے، تو اس نے اس حال میں صبح کی کہ اس کے لیے دوزخ کے دو دروازے کھلے ہیں، اور اگر ماں باپ میں سے کوئی ایک ہے تو دوزخ کا ایک دروازہ کھلا ہے۔ اس پر ایک آدمی نے پوچھا، اللہ کے رسول، اگر ماں باپ اس کے ساتھ زیادتی بھی کر رہے ہوں تو؟ بعض دفعہ ہوتی ہے زیادتی ماں باپ سے، کوئی وہ فرشتے نہیں ہیں، انسان ہے۔ آپ نے فرمایا، ہاں اگر وہ زیادتی بھی کر رہے ہوں۔ تین دفعہ یہ لفظ آتے ہیں حدیث میں، آپ نے کہا کہ ہاں اگرچہ وہ زیادتی کرے، اگرچہ وہ زیادتی کرے، یہ مشکات کی روایت ہے۔ تو آپ دیکھ سکتے ہیں کہ ہم بعض دفعہ کتنے کیجول بیہیو کرتے ہیں اپنے ماں باپ کے بارے میں، اور سوچتے ہیں کہ چھوڑو، اور خاص طور پہ جب تک ہم ان سے ضروریات پوری کروا رہے ہوتے ہیں نا، جب تک ہم ان کے ساتھ ہیں، ڈیپینڈنٹ ہے، چلو اور کچھ نہیں تو کھانا پانی ان سے ملتا رہتا ہے یا کچھ، تب بھی ہمیں خیال ہوتا ہے۔ زیادہ مسئلہ کب ہوتا ہے؟ جب ہم ان کے لیے کچھ نہیں کر پاتے، اور اکثر خواتین جن کے شوہر چلے جاتے ہیں پہلے، وہ مائیں تو بالکل ایک کنکر کی طرح گھر میں یا بچوں کی زندگی میں ہوتی ہیں، اور بعض بہوؤں کو بھی اللہ ہدایت دے کہ وہ بھی پھر شوہروں کی جنت ان سے چھینواتی کے رہتی ہیں، اور ان کا دل ہوتا ہے کہ یہ تو پیچھے ہی ہو جائے، اور پھر کہتی ہیں ہماری کون سی یہ ماں ہے، آپ کی تو نہیں ہے، آپ کے بیٹے کی تو ہے۔ دیکھیے کہ جو بیوی ساس کو ساتھ نہیں رکھے گی، تو فطری بات ہے کہ اس کا بیٹا بھی اپنی ماں کو نہیں رکھے گا نا۔ ایک کہاوت ہے کسی کی بات، کہ ایک گھرانہ تھا، اور یہ حقیقی واقعہ پاکستان کا، اللہ تعالیٰ سب پہ رحم کرے، کہ ماں باپ کو گھر کے برآمدے میں جگہ دی ہوئی تھی، کمی ہوگی کچھ بھی ہوگا، ایک پرانا سا کمبل اس دادے پہ رہتا تھا۔ پھر کچھ عرصہ بیمار رہنے کے بعد اس دادے کا انتقال ہو گیا، تو گھر میں جو پوتا تھا نا، تو دیکھا گیا کہ وہ چھوٹا سا جو کمبل ہے نا، اس کو لپیٹ کے تو سنبھال رہا ہے۔ تو باپ نے پوچھا کہ یہ تم کیوں سنبھال رہے ہو؟ تو کہنے لگا کہ ابو، جب آپ بوڑھے ہوں گے نا تو میں آپ کے اوپر پھر یہ کمبل دوں گا۔ ایسی کہانیاں ہوتی ہیں۔ اس لیے یہ بھی چیز ماں باپ کے ساتھ احسان میں، کہ جس سٹیٹس میں آپ رہ رہے ہیں اسی میں ان کو رکھے۔ اگر آپ کے پاس اے سی لگا ہوا ہے تو ان کے کمرے میں بھی لگاؤ۔ بعض دفعہ یہ بھی فرق دیکھے گئے کہ لو، ان کو تو پرانے کمرے میں ڈال دو، اور اپنے لیے ہر وقت اپ ٹو ڈیٹڈ چیزیں ہیں، ساری کی ساری چیزیں۔ اس سے اپنے آپ کو بچانا چاہیے۔ کتنے دن رہیں گے ہمارے پاس؟ یہ تو تھوڑے دن ہیں نیکیاں کمانے کے، اگر ہم کما سکیں تو۔ لہٰذا ان کے ساتھ اچھی بات کرنی ہے۔ طبرانی کی ایک روایت ہے جابر بن عبداللہ سے، کہ ماں باپ کی نافرمانی سے بچو، اس لیے کہ جنت کی خوشبو 1000 سال سے آتی ہے، یعنی 1000 سال دور ہوتے ہیں تو خوشبو آتی ہے، مگر والدین کی نافرمانی کرنے والا اس کی خوشبو نہیں پائے گا۔ طبرانی کی روایت ہے یہ۔ پھر بدبختی تو اسی کی ہوئی نا۔ حضرت ابو بکرہ رضی اللہ عنہ فرماتے ہیں کہ اللہ کے نبی نے فرمایا، کیا میں تمہیں بڑے بڑے گناہ بتاؤں؟ 3 مرتبہ صحابہ کرام نے عرض کیا، یعنی آپ نے یہ 3 مرتبہ بات فرمائی۔ صحابہ نے کہا، اللہ کے رسول ضرور ارشاد فرمائیے۔ آپ نے فرمایا، اللہ کے ساتھ کسی کو شریک نہ ٹھہرانا، اور والدین کی نافرمانی کرنا ہے۔ اس وقت آپ تکیہ لگائے ہوئے تھے، تکیہ چھوڑ دیا۔ فرمانے لگے، سنو، جھوٹ بولنا، جھوٹی گواہی دینا۔ پھر آپ یہی فرماتے رہے یہاں تک کہ ہم نے کہا کہ کاش آپ خاموش ہو جائیں، یعنی ہم سے برداشت نہیں ہو رہی تھی یہ بات۔ یہ صحیح بخاری اور مسلم کی روایت ہے۔ تو ماں باپ کی نافرمانی سے بچنا ہے انشاءاللہ تعالی۔ پھر اسی طرح احسان کی اور بہت ساری صورتیں ہیں جو مختلف دورہ سے ہوتی ہیں، جس میں آپ اپنی زندگی میں ان کے ساتھ اچھا معاملہ کریں، ان کے ساتھ رکھیں، ان کی ضروریات کا خیال رکھیں۔ بعض دفعہ دیکھا گیا کہ ایک دوا کو ماں باپ ترس رہے ہوتے ہیں، بچے کے شارپنر اور ربڑ لینے کے لیے رات کو 10 بجے بھی گاڑی نکلے گی، اور ماں کی دوا ختم ہو گئی تو کہتے ہیں کہ اب رہنے دو، اور وہ بھی بیچاری بعض دفعہ بولتی نہیں ہے، کہ خام خواب بول دیا تو گھر میں جھگڑا ہوگا کہ پہلے کیوں نہیں بتایا۔ تو ان کی ضروریات کا خیال رکھیں۔ ہوتی ہیں ضروریات، کم ہیں یا زیادہ، لیکن ان کی ہونی چاہیے۔ ایک بار ایک شخص اللہ کے نبی کے پاس آیا، ماں باپ کی شکایت کی، کہتا جب چاہتے ہیں میرا مال لے لیتے ہیں۔ آپ نے اس آدمی کے باپ کو بلایا، ایک بوڑھا کمزور آدمی لاٹھی ٹھیک ٹیکتا ہوا آپ کے پاس حاضر ہوا۔ آپ نے اس بوڑھے سے تحقیق فرمائی۔ اس نے کہنا شروع کیا، اے اللہ کے رسول، ایک زمانہ تھا جب یہ کمزور اور بے بس تھا، اور مجھ میں طاقت تھی، मैं मालदार था, ये खाली हाथ था, मैंने कभी इसको अपनी चीज़ लेने से नहीं रोका। आज मैं कमज़ोर हूँ और ये तंदुरुस्त और कवि है, मैं खाली हाथ हूँ और ये मालदार है। अब ये अपना माल मुझसे छुपाता, मुझे नहीं देने देता। हाँ, ये अपना माल मुझसे बचा बचा कर रखता है। बूढ़े की बातें सुनकर रहमत दो आलम सल्लल्लाहु अलैहि वसल्लम रो पड़े और फरमाया, अंत व मालुक अली अभी का, तू और तेरा माल तेरे बाप का है। और बाज़ औरतें न जाने क्यों समझने लगती हैं कि मेरे शौहर का माल मेरा, और ज़रा एक माँ बाप को कुछ देने की कोशिश की तो कहा कि कितना दिया था, क्यों दिया था। बड़ी बदकिस्मत है वो बीवियाँ जो शौहरों को अपने माँ बाप को पैसा देने से रोकती हैं। अंत व मालुक अली अभी का, फिर मैं यहाँ वही बात करती हूँ कि आज खुदा न खास्ता उस शौहर की जान चली जाए, बीवी को कितना मिलेगा? आठवां हिस्सा। माँ को कितना मिलेगा? छठा हिस्सा। किसको ज़्यादा मिला? माँ को ज़्यादा मिला। तो सिर्फ ज़िंदगी ज़िंदगी की बात है ना कि आप पूरे ख़जाने की मालिका बनी और वो बूढ़ी औरत तरस रही है। तो अल्लाह ताला माफ़ करे कि किसी के ऊपर ऐसा वक्त आए कि फिर उसको ख़ुद अपनी कही हुई बातों पर अफसोस हो। फिर एक और एहसान की सूरत है, उनके लिए दुआ करना। माल भी कर लिया, सब कुछ किया, लेकिन अल्लाह ने खुद ही दुआ सिखा दी कि वक़ुल लहुमा कौलन करीमा वक़्फ़िज लहुमा जनाहल ज़ुल्ल मिनर रहमा। बेहतरीन दुआ है, कुर रब्बि रहमहुमा कमा रब्बयानी सगीरा। अल्लाह मेरे माँ बाप पे रहम फरमा जैसे उन्होंने मुझ पे रहम किया जब कि मैं बच्चा था। आज माँ बाप बूढ़े ना दिखें तो और बात है, लेकिन बुढ़ापा अपनी जगह बुढ़ापा होता है। बाल काले कर लें, क्रीमें लगा लें, बुढ़ापा छुप जाता है, लेकिन कमज़ोरियाँ नहीं छुपती। तो ये दुआ तो वो दुआ है कि हकीकत में गुमराह औलाद, यानी वो औलाद जिसने अपने माँ बाप को नाराज़ भी किया होता है जवानी में और अब फौत हो चुके हैं माँ बाप, तो वो भी ये दुआ पढ़े। एक सहाबी अल्लाह के नबी के पास आए थे और उन्होंने ये कहा था कि मैंने अपने माँ बाप को इस हाल में छोड़ा कि वो मुझसे नाराज़ थे। उस वक़्त नहीं एहसास हुआ, जवानी में नहीं पता चला, अब मैं क्या करूँ? तो आपने फरमाया कि तुम दुआ पढ़ो उनके लिए, रब्बे रहम हुमा कमा रब्बयानी सर। बहुत थोड़े लोग हैं जो ये दुआ भी जानते हैं, बच्चियों को तो आती नहीं है। हम जब कोई मरता है तो न जाने क्या कुछ पढ़ते पढ़ाते रहते हैं, ख़त्म दलाते हैं, कुल पढ़ते हैं, लेकिन मैंने बहुत कम लोगों को ये दुआ पढ़ते देखा। मैयत की बख्शिश की दुआ बहुत कम लोगों को पढ़ते देखा कि अल्लाहुम्मा अग़फिर लहू वरहमहू वाली दुआ। तो लिहाजा उनके लिए दुआ करें, दुनिया में भी और आखरत में भी। आपको नहीं पता कि उन आपकी दुआओं से कितनी उनकी बीमारियां ख़त्म हो जाएं और आपको उनके डॉक्टर्स के बिल ही ना देने पड़े। तो माँ बाप को दुआओं में याद रखें। फिर बाप के साथ माँ का दर्जा थोड़ा ज़्यादा है, क्योंकि माँ का हक़ ज़्यादा है, उसने तकलीफ़ सही, पाला, पेट में रखा, दूध पिलाया। अब ये सारी बातें तो जो हमने खुलासा किया है ये दुनिया की है ना, ज़िंदगी की। क्या माँ बाप मर जाएँ तो भी उनके साथ एहसान किया जा सकता है? तो इसका जवाब है कि बिल्कुल किया जा सकता है। माँ बाप के साथ मरने के बाद एहसान की क्या सूरत हाल है? नंबर एक, कि उनका नमाज जनाजा अदा किया जाए, पूरी कोशिश होनी चाहिए। और वो दुआ जो बच्चे के दिल से निकलेगी वो शायद ही उस वक़्त किसी और आलिम के भी दिल से निकले। उनके लिए दुआए मग़फ़रत करना, बख्शिश की दुआ करना। फिर इसी तरह जो वादे उन्होंने किए थे उनको पूरा करना, कुछ देने दिलाने को कह गए थे तो वो दीजिए। फिर मरने के बाद एहसान की सूरत है कि इनके दोस्तों का एहतराम करना, इनके रिश्तेदारों से सिला रहमी करना। और ये वो नेकी है जो इनकी वफ़ात के बाद भी लाजिम है, ये इब्ने हब्बान की एक रिवायत का ख़ुलासा है। आपके भी वो रिश्तेदार हैं, वो आपकी भुप्पी हैं, वो आपकी खाला हैं, लेकिन फिर ऐसे मिलिए कि ये मेरी माँ की बहन है, ये मेरे अब्बू की बहन है। फिर औलाद की नेकियाँ माँ बाप के लिए एक एहसान होती हैं। सही मुस्लिम की रिवायत है कि इज़ामात अल इंसान है इनक़ते अमलुहु, जब कोई इंसान मर जाता है तो उसका नाम अमल मुनक़ते हो जाता है। हम जो मर्ज़ी पढ़ पढ़ा के भेजते रहें, दफ्तर बंद हो चुका है लिखने वाला, लेकिन तीन चीज़ें पीछे से बाकी रहती हैं। उसमें पहली चीज़ क्या है? नेक औलाद जो वालदैन के लिए दुआ करें, वलदुन सालेहुन। फिर सदका जारिया, वो इल्म जिससे फ़ायदा उठाया जाए। फिर इसी तरह ये है कि उनकी तरफ से सदका खैरात किया जाए, इसका भी अजर मिलता है, मैयत को फ़ायदा होता है इसके साथ। फिर उनकी नज़रें पूरी करना अगर जायज़ कामों की थी, कोई वादा किया था तो वो उनका पूरा करना। फिर इसी तरह इसके अंदर वो सारी चीज़ें आ जाती हैं कि उनकी कब्र पे जाके दुआ करना। फिर इसी तरह आप देखिए कि यहाँ तो वालदैन की बात है, इसी में रज़ाई माँ बाप भी आते हैं, फिर इसी में ससुराली वालदैन भी आते हैं, और इसी में किसी हद तक استاد بھی آتے ہیں، جس کا جتنا درجہ ہوتا ہے اس کے ساتھ اتنا ہے، پھر اسی میں سوتیلے ماں باپ بھی آتے ہیں۔ بعض دفعہ انسان کسی ایک طرف سے سوتیلا ہوتا ہے تو اس کے ساتھ بھی بالکل ویسے ہی حق کرنا چاہیے، اور ماں باپ کے ساتھ ذہن میں رکھیے کہ یہاں ہر بزرگ کا حق آئے گا۔ جو اپنی ماں ہوتی ہے نا، پھر ماں کی ماں، نانی، نانی کے بعد پھر پر نانی، پھر دادا، دادی، دادی کی ماں، اس طرح یہ سارے رشتے اوپر سے چلتے ہیں۔ آخر میں ہم ایک چیک لسٹ کریں گے، اور اس کو بنا کر اگر آپ اپنے پاس کسی ایسی جگہ پہ رکھ لیں کہ جہاں اکثر آپ کی نظر پڑے، تو ان شاء اللہ تعالیٰ اپنی اصلاح کرنے کی کافی زیادہ رغبت ہو جاتی ہے۔ پہلی بات، کیا والدین کے احسانات پر میں نے شعوری طور پر ان کا شکریہ ادا کیا ہے؟ شعور کے ساتھ، کیا میں اپنے ماں باپ کو سلام کرنے میں پہل کرتی ہوں؟ والدین کے ساتھ گفتگو کرتے ہوئے میرا لہجہ کیسا ہوتا ہے؟ والدین کو مخاطب کرنے کا انداز کیسا ہوتا ہے میرا؟ کیا میں نے اپنے والدین کے ساتھ کبھی اظہار محبت کیا؟ کیا محبت کے اظہار کے لیے والدین کو تحفے پیش کیے؟ کیا والدین کے بلانے پر فوراً جواب دیتی ہوں؟ آپ کو پتہ ہے کہ نفل نماز توڑ سکتے ہیں ماں یا باپ بلائے تو اس کے اوپر۔ والدین کا جائز حکم ماننے کی بجائے کسی دوسرے انسان کی بات کو ان پر ترجیح تو نہیں دیتی؟ کیا والدین کے لباس اور کھانے پینے کا خیال رکھتی ہوں؟ کیا والدین کے دوستوں اور رشتہ داروں کے ساتھ اچھا سلوک کرتی ہوں؟ کیا والدین کے لیے دعا کرتی ہوں؟ کیا میں نے اپنی زندگی میں والدین کے ساتھ جو سخت رویہ اختیار کیا اس پہ افسوس ہے؟ کیا ندامت کے آنسو بہاتی ہوں؟ میں اپنے والدین کے سامنے کیسے بیٹھتی ہوں؟ کیا عاجزی اور ذلت والا انداز ہوتا ہے جو قرآن پاک میں کہا گیا؟ کیا مجھے اس بات کا یقین ہے کہ اگر مجھے دنیا میں کوئی بلندی چاہیے تو اپنے ماں باپ کے سامنے سمٹ کر بیٹھنا پڑے گا، جس طرح پرندہ اڑنے سے پہلے پر سکیڑتا ہے؟ وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ، اللہ نے بیٹھنے کا طریقہ بتا دیا، بولنے کا طریقہ بتا دیا، چلنے کا بتا دیا، پھر اولادیں آج ماں باپ سے دور ہیں تو اس کی وجہ کیا ہے؟ کہ ہم نے بچوں کو یہ دین نہیں دیا، یا ہمیں بھی نہیں ملا۔ ذلت جو ہوتی ہے نا، یہ دو قسم کی ہوتی ہے، ایک ہوتی ہے جو ذلیل کرتی ہے، لیکن یہ وہ ذلت ہے جو بلند کرتی ہے۔ جو اپنے ماں باپ کے سامنے عاجز ہو جاتا ہے نا، وہ پھر دنیا میں بہت بلند ہوتا ہے۔ وہ ذلت اختیار کرو جو اڑا کر اللہ کی رضا کے قریب کر دے تم کو۔ اپنے آپ کو جھکاؤ تاکہ ان کو سہارا دو۔ کندھے پر ہاتھ رکھنے کے لیے جھکنا پڑتا ہے نا۔ اللہ تعالیٰ سے دعا ہے کہ ماں باپ کے ساتھ محبت کرنے والا ہمیں بنا دے۔ ایک آخری بات جو ذہنوں میں آتی ہے اتنی باتوں کو سن کے، کہ بعض دفعہ واقعی ماں باپ دین میں کم ہوتے ہیں اور ہم دین میں ہوتے ہیں، اور اب پھر اس میں کبھی کبھی لڑائی ہو جاتی ہے، کبھی توں تڑا ہوتی ہے، یا ہمارے دل میں تو بڑا پیار ہے لیکن اظہار نہیں کر پاتے۔ کئی وجوہات ہیں، یعنی نیک اولاد کے دل کا اندیشہ کہ ماں باپ کو خوش کریں تو وہ باتیں کہتے ہیں جو اللہ کو نہیں پسند۔ تو اس کا جواب آخری حصے میں اس آیت کے، ربکم اعلم بما فی نفوسکم، تمہارا رب خوب جانتا ہے جو تمہارے دلوں میں، غم نہ کرو، تم پھر رب پہ نظریں لگا لو۔ یہ نہ کرو کہ ان کے ساتھ بدتمیزی کرو یا ان کو یقین دلانے کے لیے ادھر ادھر کی باتیں کرو، بس فیئر رہو اور اللہ سے اجر کی امید رکھو۔ ان تکونوا صالحین، اگر تم نیک ہو، فانہ کان للوابین غفورا، تو وہ تو بہت زیادہ رجوع کرنے والے کو معاف کرنے والا ہے۔ تسلی دے دی کہ بعض دفعہ ماں باپ غلط چیزوں پہ کہتے ہیں کہ میں نے معاف نہیں کرنا تمہیں، نہیں۔ اور اس موضوع پہ خاص طور پہ آگے آئیں گی آیتیں، یہاں پہ تو یہ ماں باپ کے ساتھ فزیکل تعلق کی بات ہے نا۔ انشاءاللہ قرآن پاک میں ایک ایسی جگہ ہے کہ جہاں یہ موضوع بھی چھڑے گا کہ ماں باپ کچھ اور کہہ رہے ہیں اور اللہ کا دین کچھ اور کہتا ہے، لیکن یہاں اشارہ اس میں ملتا ہے کہ تم اصل واجہ کے صالح رہو، تم حق پہ رہو، اگر ان میں کوئی غلط چیز دیکھو بھی تو اصلاح کا انداز بڑا خوبصورت ہونا چاہیے، خاموش ہو جاؤ۔ تم ان کے استاد نہیں ہو، نہ تم پہ ان کی تربیت کی ذمہ داری ہے، تو انشاءاللہ تعالی اللہ تعالی پھر تم سے راضی ہوگا۔ سب سے بڑی چیز جو میں نے فیل کی ہے نا اس پورے ٹاپک کو پڑھنے کے بعد اور اس پہ اسٹڈی کیا جو بھی، وہ کیا ہے کہ ہمارا فزیکل جو اپیرنس، ہمارا جو اسٹائل، ٹاکنگ، یہ بہت میٹر کرتا ہے۔ ایک چیز یہاں پھر میں بتا دوں کہ جب بھی اس موضوع پہ بات کی جاتی ہے نا، تو بعض لوگ ماں باپ کی خدمت اور ماں باپ کی اطاعت کا فرق نہیں رکھ پاتے، اور ہمارے مذہبی علماء اور جنہوں نے جذباتی تقریریں کی اس موضوع پہ، انہوں نے اس پہ بہت کچھ کہہ دیا کہ بعض دفعہ یہ فیلنگز آتی ہیں کہ ماں باپ کی اطاعت کرو، تو اطاعت نہیں کرنی، انما الطاعۃ فی المعروف، وہ صرف معروف کام میں ہے، اور لا طاعۃ لمخلوق فی معصیۃ الخالق، مخلوق کو خوش کرنے کے لیے خالق کو ناراض نہیں کرنا۔ تو لہٰذا ان کی خدمت تو کرنی ہے، اطاعت اللہ اور اس کے رسول کی ہے۔ اللہ تعالی ہمیں اپنا محاسبہ کرنے کی توفیق عطا فرمائے۔ اب ان ساری باتوں کو ذہن میں رکھتے ہوئے انشاءاللہ ہم ان آیتوں کی تلاوت سنتے ہیں۔
وَقَضَى رَبُّكَ أَلَّا تَعْبُدُوا إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا إِمَّا يَبْلُغَنَّ عِندَكَ الْكِبَرَ أَحَدُهُمَا أَوْ كِلَاهُمَا فَلَا تَقُل لَّهُمَا أُفٍّ ولا تنهرهما وقل لهما قولا كريما واخفض لهما جناح الذل من الرحمة وقل رب ارحمهما كما ربياني صغيرا۔